بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، آج جو قرآن پاک کی تلاوت ہوئی ہے اس میں جو مضامین اللہ پاک نے بیان فرمائے ہیں، ان مضامین میں سے بعض مضامین یہ ہیں. ایک بات یہ فرمائی گئی کہ اللہ کے نزدیک دین جو ہے وہ صرف اسلام ہے، ان الدین عند اللہ الاسلام. اور یہ بھی فرمایا کہ یہ اسلام وہ دین ہے جو پہلے بھی یہی تھا، اور ایک ہی دین اللہ پاک بھیجتے رہے ہیں. پچھلے پیغمبروں کے پاس جو دین آیا وہ بھی اسلامی تھا، حضور صلی اللہ علیہ وسلم کو جو دین دیا گیا وہ بھی اسلامی ہے، اور قیامت تک کے لیے اسلام ہی ہے. اسلام سے ہٹ کر لوگوں نے اختلاف کی وجہ سے بنایا ہے. اسلام سے ہٹ کر جو بھی دین وجود میں آیا ہے وہ لوگوں نے آپس میں اختلاف کی وجہ سے بنایا ہے، ورنہ دین تو اسلام ہے. اور اس کی حقیقت یہ ہوتی ہے کہ جس زمانے میں اللہ تعالیٰ کی طرف سے جو حکم نازل ہو اس پر عمل کرنا، بندگی کرنا. اسلام کی حقیقت یہ ہے کہ جو بھی نبی بھیجے گئے، جو کتاب بھیجی گئی، اس میں جو حکم دیا جائے جب اس کو کوئی مانے تو وہ مسلمان ہے. تو ہر زمانے میں اسلام جو ہے وہ صرف اللہ کی بندگی کا نام ہوتا ہے، یہ جو فرمایا وہ کرنا. اس لیے اسلام ہی وہ واحد دین ہے جو اللہ تعالیٰ کے نزدیک معتبر ہے. چنانچہ اسی جگہ، یعنی اسی پارے میں دوسری جگہ پر اس مضمون کو بیان فرمایا گیا کہ جو آدمی اسلام کے علاوہ کسی اور دین کو لے کر آئے گا وہ اللہ تعالیٰ کے نزدیک قبول نہیں کیا جائے گا، اور وہ آدمی آخرت میں نقصان اٹھائے گا. چاہے دنیا میں وہ کتنا بھی اپنے کو مذہبی بنانے کی کوشش کرے یا مذہب کے نام پہ کچھ بھی ایکٹیویٹیز کرے، دین اسلام اس کے پاس میں نہیں ہے تو اس کو کچھ آخرت میں ملنے والا نہیں ہے. وہ سب ویسے ہی لایعنی اور فضول عمل ہے، کوئی نتیجہ اس کا مرتب نہیں ہوگا. بہت سے ہمارے مسلمان بھائیوں کو اس معاملے میں شرع صدر نہیں ہوتا، وہ یہ سمجھتے ہیں کہ اسلام کے علاوہ دوسرے جو مذاہب والے ہیں وہ بھی نجات پائیں گے، ان کو بھی ثواب ملے گا، وہ بھی اچھی باتیں کرتے ہیں، وہ بھی اچھے کام کرتے ہیں. بحیثیت عقیدے کے آپ کو یہ جان لینا ضروری ہے، اور اگر یہ نئی عقیدہ اختیار کریں گے تو مسلمان باقی نہیں رہیں گے کہ اسلام کے علاوہ کسی اور دین پر چلنے میں کچھ بھی ملنے والا نہیں ہے، چاہے وہ پچھلی آسمانی کتابیں ہی کیوں نہ ہوں اور پچھلے مذہب ہی کیوں نہ ہو، کچھ نہیں ملنے والا، سیدھا جہنم میں جائیں گے. اسلام کے علاوہ کوئی اور مذہب معتبر نہیں ہے، اب سب کینسل ہو گئے ہیں. یہ عقیدہ ہے، یہ قرآن پاک کی صراحت ہے، یہ اس میں ڈاؤٹ نہیں کرنا ہے، اس میں شک نہیں کرنا ہے. محبت سے، طریقے سے، بہت ہی حکمت سے برادران وطن کو اور دوسرے لوگوں کو بتانا چاہیے، سمجھانا چاہیے. بقیہ یہ علم تو ہم کو رکھنا پڑے گا، دوسرے کو ٹیز نہیں کرنا چاہیے چونکہ ان کو معلوم نہیں ہے. ان کو اگر بتا دیں گے تو بہت سے سعادت مند قلوب ہوتے ہیں، وہ مان جاتے ہیں بات کو، تو تبلیغ کا ایک بہترین ذریعہ بھی ہوتا ہے. مگر ہم اپنا عقیدہ تو پہلے صحیح کریں. ہر مسلمان کا یہ عقیدہ ہونا فرض ہے، لازم ہے یہ کہ وہ یہ طے کرے قرآن پاک کے بیان کے مطابق کہ اسلام کے علاوہ کوئی اور مذہب، کوئی اور دین، چاہے وہ کسی کا بھی ہو، کسی طرح کا بھی ہو، معتبر نہیں ہے اللہ کے پاس، اور آخرت میں نقصان ہوگا اس کو. ایک مضمون بہت جگہ جگہ بیانات میں بھی ہم سنتے رہتے ہیں، اس کو بیان فرمایا گیا ہے. وہ ذہن میں رکھنے کا ہوتا ہے اصل میں کہ ہر کوئی بندہ یہ چاہتا ہے کہ وہ اللہ سے محبت کرے، چونکہ اللہ سے محبت کرنے کا حکم ہے. اللہ پاک نے اس کا معیار یہ بتایا کہ میرے نبی کی اتباع کرو. میری محبت کا معیار میرے نبی کی اتباع ہے، پھر اللہ پاک تم سے محبت کریں گے. اور اگر نبی کی تم اتباع نہیں کرو گے تو پھر اللہ پاک تم سے محبت نہیں کریں گے. حضرت عیسیٰ علیہ نبینا علیہ الصلاۃ والسلام کی پیدائش کا تذکرہ بہت تفصیل سے اس میں سورہ آل عمران میں بیان کیا گیا ہے. سورہ بقرہ کے بعد سورہ آل عمران ہے. آل عمران اصل میں، عمران اصل میں حضرت عیسیٰ علیہ السلام کے نانا کا نام ہے. آل عمران کا مطلب ہوا عمران کا خاندان. تو عیسیٰ، حضرت عمران کا، حضرت عمران کی بیوی کا، یعنی حضرت عیسیٰ علیہ السلام کی نانی کا، پھر حضرت عیسیٰ علیہ السلام کی امی کا، پھر حضرت عیسیٰ علیہ السلام کا تذکرہ چونکہ کیا گیا ہے اس میں، اس لیے پورے سورہ کا نام ہی سورہ آل عمران ہے. इसीलिए जितना हजरत ईसा के बारे में और इंजील के बारे में और ईसाई तालीमात के बारे में कुरान पाक में है उतना बाइबल में भी नहीं है। और जितनी कन्फर्म बात है, जितनी यकीनी बात है, कतई बात है, तीन सूरे हैं ईसा अलैहिस्सलाम के नाम के कुरान पाक में। एक सूरे आले इमरान है, एक सूरे मायदा है। मायदा उस दस्तरखान को कहते हैं जो ईसा अलैहिस्सलाम पर मौजजे के तौर पर नाजिल हुआ था आसमान से, उस नाम का एक सूरा है। एक सूरे मरियम है, पूरा उनकी अम्मी के नाम पर सूरा है। पूरे सूरे में उनकी अम्मी का ही किस्सा नहीं है, लेकिन स्पेशल वो वाकया भी उसमें मौजूद है। एक सूरे मरियम है, एक सूरे मायदा है, एक सूरे आले इमरान है। अच्छा, इसके अलावा फिर ईसा अलैहिस्सलाम के वाकयात और उनके हालात और भी जगहों पर हैं। तीन तो सूरे हैं स्पेशल, तो हमारे लिए क्या जरूरत है कि हम इधर उधर जाएं और दूसरों के जरिए से हमें कुछ इल्म नहीं होगा इसमें, हमारे जरिए से ही दूसरों को होगा। क्योंकि कुरान पाक जो है वो फुरकान है, वो सही और गलत को अलग करने वाला है। लिहाजा इससे जो मैच करेगा वो तो सही है, और जो इससे हटकर होगा वो गलत होगा। इससे हटकर जो होगा वो गलत होगा, वो लोगों का घड़ा हुआ है, लोगों की तरफ से लगाया हुआ है, उसमें कोई हकीकत नहीं है। चुनाचे सूरह मायदा के अंदर भी उसकी बहुत सारी तफसीलात आएंगी, यहां पर भी बयान किया गया है, सूरह मायदा में भी है, जिसमें अल्लाह पाक ने इस मजमून को बयान फरमाया कि यह बिल्कुल गलत अकीदा है कि ईसा अलैहिस्सलाम को सूली हुई। हर ईसा अलैहिस्सलाम को सूली नहीं दी गई, वो मसलूब नहीं है। तो सूली का अकीदा यह गुमराही का अकीदा है। ईसा अलैहिस्सलाम को आसमान पर उठाया गया है, जिंदा उठाया गया है, साफ यह है कि इनको सूली नहीं दी गई। तो जो बात इसमें है ईसाइयत के बारे में, जीसस के बारे में, हजरत मूसा के बारे में, यहूदियों के बारे में, वो ज्यादा सही है। और जो इसके मुकाबले में आप सुनेंगे, अगर वो इससे मैच करे तब तो आप इससे उसकी तस्दीक कर सकते हैं, और अगर वो मैच ना करे तो उसको गार्बेज में डाल देना है, उसकी हकीकत ही नहीं है कुछ, वो घड़ी हुई बात है। उसको बहुत तफसील से बयान फरमाया गया है। आले इमरान है, और फिर अल्लाह तबारक व तआला ने उनके पूरा मरियम, हजरत मरियम रजी अल्लाह तआला अन्हा कैसे पैदा हुई, हजरत मरियम के अम्मी अब्बा यानी हजरत ईसा के नाना नानी कैसे थे, वो तफसीलात भी बयान फरमाई गई। वो भी बड़े अल्लाह वाले थे और अल्लाह ताला के महबूब बंदों में से थे बहुत, हजरत इमरान भी और उनकी बीवी भी। अल्लाह पाक के पास महबूबियत जो है वो अमल के एतबार से, तकवे के एतबार से है, मर्द हो या औरत हो। चुनाचे खवातीन भी बड़ी अल्लाह वाली हुई हैं। हजरत ईसा अलैहिस्सलाम की नानी भी बहुत बड़ी औलिया अल्लाह में से थी, हजरत ईसा अलैहिस्सलाम की अम्मी भी बहुत बड़ी औलिया अल्लाह में से थी। ईसा अलैहिस्सलाम की नानी इतनी बड़ी औलिया अल्लाह में से थी कि उनका वाकया बयान फरमाया अल्लाह पाक ने कुरान पाक में, और ये फरमाया कि उन्होंने जिस वक्त उनके पेट में बच्चा आया, प्रेग्नेंट हुई वो, तो उस वक्त उन्होंने नजर मानी थी कि जो बच्चा होगा मैं उसको वक्फ कर दूंगी अल्लाह के लिए। अल्लाह के लिए वक्फ करना, लोग जो है ना प्रॉपर्टी वक्फ करते हैं, पैसे देते हैं, लेकिन औलाद देना अल्लाह को ये बहुत बड़ी बात होती है कि हम उस बच्चे से कुछ लेना नहीं चाह रहे अपने लिए कि वो हमारे आसा बने, लाठी बने, हमको कमा के दे, ये करे वो करे। न उससे जान चाहिए, न उससे माल चाहिए, न उससे इज्जत चाहिए, उसको अल्लाह के दीन के लिए दे दिया। ये अलग बात है कि उसकी बरकत में इज्जतें वो अता फरमाते हैं अल्लाह पाक जिसको माल से नहीं मिला करते, दौलत भी अता फरमाते हैं, नाम भी अता फरमाते हैं, राहत भी अता फरमाते हैं, खिदमत भी ऐसी औलाद करती है, सब कुछ मिल जाता है, लेकिन अल्लाह पाक तो जज्बे और नीयत को देखते हैं। उनकी अम्मी ने यह नीयत मानी थी कि मैंने वक्फ कर दी अपनी औलाद को, इस मुल्क में मेरे दोस्तों ऐसे वक्फ करने वालों की जरूरत है, औलाद को वक्फ करने वाले अल्लाह के लिए, खाना कमाना, रोटी, बच्चे, बीवी, ये तो मेरे दोस्तों ये लिपट कर आने वाली चीजें हैं, जिमनन होने वाली चीजें। इस मुल्क में इस्लाम को फैलाने वाला कौन है, इस्लाम की खिदमत कौन करेगा, इस्लाम की हिफाजत कौन करेगा, इस्लाम की इशाअत कौन करेगा? मेरी और आपकी औलादों को अगर हमने नीयत नहीं की तो किसको, क्या यहूदियों को, क्या ईसाइयों के बच्चों के साथ वक्फ करें, वक्फ की नीयत करेंगे, दहरियों के साथ करेंगे, मुलहिदों के साथ करेंगे? हमें ही करना है। ऐसा हौसला चाहिए कि अपनी औलाद के लिए नीयत करो कि अल्लाह के दीन के लिए वक्फ कर दिया, फिर उनको किसी सरपरस्त के हवाले कर देना जो दीन का माहिर वाकिफ हो, फिर वो उनको कुरान पढ़ाएगा, हाफिज बनाएगा, आलिम बनाएगा, मुफ्ती बनाएगा, दाई बनाएगा, फिर किसी अल्लाह वाले की सोहबत में जाके उनकी तरबियत होगी तो उनका तज़किया होगा, तो उनके अंदर दीन आएगा, दीन का इल्म आएगा, दीन का अमल आएगा, दीन की प्रैक्टिस और तरबियत आएगी, फिर वो बंदा मखलूक के काम का बन जाएगा। इस तरीके से वो वक्फ हो जाता है अल्लाह के दीन के लिए। तो ईसा अलैहिस्सलाम की नानी ने वक्फ की नीयत की थी और उनको यह उम्मीद थी कि बेटा होगा, लेकिन बेटी पैदा हुई, उसको अल्लाह पाक फरमा रहे हैं। उनको बड़ा अफसोस हुआ कि मैं तो समझ रही थी बेटी होगी, बेटा होगा, आपने तो बेटी दे दी। अल्लाह ने फरमाया कि हमें पता है कि हमने क्या दी, और बेटी देना ये ज्यादा हमने अच्छा किया, अगर हम बेटा देते तो वो बात ना होती। वली सदकर उकल उनसा, फिर उन्होंने नाम उनका मरियम रखा। फिर ये दुआ की अल्लाह से कि या अल्लाह शैतान से मैं पनाह मांगती हूँ, इसको और इससे आने वाली औलाद को शैतान से बचाइए। कितनी दीनदार खातून थी, इतनी अल्लाह वाली थी, उसको फिक्र थी तो बस ये पैदा होने से पहले ये नीयत थी, पैदा होने के बाद ये कि किसी तरह ये शैतान से बच जाए। आज मुसलमानों को यही नीयत करनी है कि शैतान से ये बच जाएं, शैतानत से बच जाएं, गलत जिंदगी से ये बच जाएं। हम तो सोचने का अंदाज ही हमारा दूसरा है, क्योंकि हमने पैसों को माल बुनियाद बनाया, इज्जत का पैसों को बुनियाद बनाया, कामयाबी का समझा, उसके नतीजे में हम अपने औलाद के बारे में यही चाहते हैं कि ये पैसा कमाने की मशीन बने। अब जैसे मशीन बनने के लिए असबाब चाहिए, उस असबाब में उसको भेजते रहते हैं, फिर इसकी कोई फिक्र नहीं रहती कि ये शैतान से भी बचेंगे या नहीं बचेंगे, बल्कि शैतान के हवाले करते हैं, शैतानों के हवाले किया जाता है कि इसको शैतान बनाओ, कितना बनाना है। अगर वो शैतान नहीं बन रहा तो हमको फिक्र हो रही होती है कि अरे ये शैतान क्यों नहीं बन रहा है। वो सूरत हाल हो गई है आज। सबसे पहले जिस बात की फिक्र है वो ये है कि वो शैतान से बचे। खैर, अल्लाह पाक ने फरमाया कि मैंने बेटी को ही उनकी कबूल कर लिया, फिर उनकी परवरिश फरमाई खास, फिर अल्लाह ताला ने फिर उनको एक हजरत ज़करिया उनके खालू हैं, पैगंबर भी हैं, उनके हवाले फरमाया, उन्होंने तरबियत फरमाई, फिर वो बड़ी औलिया अल्लाह में से हो गई, ऐसी बड़ी कि साहिब करामत हो गई, ऐसी बड़ी साहिब करामत हुई कि कुरान पाक में उनकी करामत का जिक्र है कि उनके पास बगैर मौसम का फल आता था। फिर उसके बाद अल्लाह तबारक व तआला ने ईसा अलैहि सलातो व सलाम को फिर उनसे पैदा फरमाया और बगैर शादी के, और ईसा अलैहि सलाम की अम्मी बिल्कुल पाक साफ अफीफा पाक दामन सिद्दीका थी, ताहिरा थी, किसी किस्म की खयानत किसी किस्म की उनके अंदर यानी बद अखलाकी बद किरदारी का कोई शायबा नहीं था। क्योंकि जो लोग हज़रत ईसा अलैहि सलाम पर ईमान नहीं लाए थे उनके जमाने में, वो लोग उन्हें हज़रत ईसा अलैहि सलाम को बहुत बदनाम किया और ईसा अलैहि सलाम को नऊज़ बिल्लाह वलदुज़्ज़िना बोलते थे, जिना की औलाद बोलते थे। हज़रत मरियम के साथ आशिकी की कहानियां घड़ी हुई थी कि उनका एक आशिक था और फला नाम का फला नाम का, यहां तक किताबों में लिख दिया कि उसका नाम यूसुफ था, फला फला पढ़े होंगे आपने भी, तो इस किस्म की चीजें घड़ दी। कुरान पाक में उनकी तस्दीक की गई और कहा गया कि नहीं, ये बिल्कुल सिद्दीका थी, ये बिल्कुल ताहिरा थी, ये बिल्कुल आफीफा थी, ये तो अल्लाह वाली थी, साहिब करामत थी। जिब्राइल अलैहिस्सलाम को हमने भेजा और जिब्राइल अलैहिस्सलाम ने उन पर दम किया, जैसे कुरान पाक पढ़ के फूकते हैं ऐसे उन्होंने फूका, तो जो फूका तो हजरत ईसा अलैहिस्सलाम की रूह उनके पेट में चली गई। इस तरीके से वो प्रेग्नेंट हुई हजरत जिब्राइल अलैहिस्सलाम के दम करने से, और फिर उस तरीके से अल्लाह पाक ने ईसा अलैहिस्सलाम को पैदा फरमाया, और पैदा फरमाते ईसा अलैहिस्सलाम ने बात फरमाई, ईसा अलैहिस्सलाम ने बयान दिया, उसका बयान तफसील से मौजूद है। तो सूरह आल इमरान में, सूरह मायदा में, सूरह मरियम में ये पूरी तफसीलात मौजूद हैं। तो गर्ज ये है कि उन्होंने भी जो बात कही वो ये कि अल्लाह ताला की बंदगी करने की बात, उन्होंने जो बात कही वो ये कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम का तारुफ कराया कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आने वाले हैं, जब वो आ जाए तो बस उनको फॉलो करना, उनको कबूल करना। इसलिए सही ईसाई होने के लिए यह लाजिम होता है कि वो मुसलमान हो जाए, और सही यहूदी होने के लिए लाजिम होता है कि वो मुसलमान हो जाए। वही ईसाई सही है जो मुसलमान हो, वही यहूदी सही है जो मुसलमान हो, वरना उसको खुद अपनी किताब पर ईमान नहीं है, अपने नबी पर ईमान नहीं है। नबी को भी सच्चा नहीं मानता, किताब को भी सच्चा नहीं मानता। उनको सच्चा मानने की शर्त यह है कि वो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाए, क्योंकि उनकी किताब में भी है ये बात और नबी ने भी ये बात बहुत तफसील से समझाई है। उसी वजह से ईसा अलैहिस्सलाम के वाक़े को बहुत तफसील से बयान किया गया। उलमा ने फरमाया कि ईसा अलैहिस्सलाम का इंट्रोडक्शन कुरान पाक में इसलिए भी बहुत तफसील से है कि ईसा आने वाले हैं, क़यामत के करीब ईसा अलैहिस्सलाम आसमान से उतरने वाले हैं और इत्तबा करेंगे हुजूर सल्लल्लाहु अलैहि वसल्लम की, अपनी शरीयत नहीं चलाएंगे, हुजूर वाली शरीयत पर उम्मत को चलाएंगे नहीं, खुद भी चलेंगे। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों की इत्तबा हजरत ईसा अलैहि सलाम फरमाने वाले हैं। आप अंदाजा फरमाइए हुजूर सल्लल्लाहु अलैहि वसल्लम का मर्तबा कितना बड़ा है। और फिर ईसा अलैहि सलाम चूंकि अल्लाह के पैगम्बर हैं, पैगम्बरी कैंसिल नहीं होती, ऐसा ओहदा नहीं होता जो खत्म हो जाए, माजूर नहीं होता कोई पैगम्बर, तो इसलिए उनके आने के बाद में मुसलमान उनको पहचानने में गलती न करें। क्योंकि अगर किसी ने उनको नहीं पहचाना और उनका इनकार कर दिया तो भी काफिर होने वाला है, क्योंकि वो तो नबी है, सारे नबियों पर ईमान लाना शर्त है ना, ईमान लाने के वास्ते। तो उनके बारे में किसी किस्म का कोई डार्कनेस न रहे, अंधेरा न रहे, مسلمانوں کو کوئی ڈاؤٹ نہ رہے اس لیے حدیثوں میں بہت تفصیل سے اور قرآن پاک میں بھی بہت تفصیل سے ان کے حالات بیان فرما دیے گئے ہیں تاکہ امت مسلمہ پوری طریقے سے آگاہ رہے حضرت عیسیٰ علیہ السلام کی زندگی سے، ان کے حالات سے، ان کے ناک نقشے سے، ان کے شیپ سے، ان کے اخلاق، ساری چیزوں سے، حتیٰ کہ کیسے اتریں گے، کہاں اتریں گے، کیا صورتحال ہوگی، صورت کیسی ہوگی، بال کیسے ہوں گے، یہ تک حضور پاک صلی اللہ علیہ وسلم نے بتایا تاکہ یہ امت مسلمہ کوئی ایسی غلطی کا ارتکاب نہ کرے. اس وجہ سے بھی جو معجزے حضرت عیسیٰ علیہ السلام کو اللہ تبارک و تعالیٰ نے عطا فرمائے تھے ان کو بھی اللہ نے خاص طور پر بیان فرمایا. ایک معجزہ ان کا یہ تھا کہ وہ مٹی کا پرندہ بناتے تھے، اس میں پھونک دیتے تھے، وہ زندہ ہو کے اڑ جاتا تھا. ایک معجزہ یہ تھا کہ مادرزاد اندھے پر ہاتھ پھیر دیتے تھے، پیدائشی اندھا ایسا ہاتھ پھیرتے تھے تو بینا ہو جاتا تھا. ایک معجزہ یہ تھا کہ وہ مبروس کو، جس کو برس کی بیماری ہوتی ہے، اس پر ہاتھ پھیر دیتے تھے، اس کا برس چلے جاتا تھا. ایک معجزہ یہ تھا کہ وہ مردے کو اگر یوں کہتے کہ قم باذن اللہ، اللہ کے حکم سے اٹھ جا، تو وہ قبر میں سے اٹھ جاتا تھا، مردے کو زندہ کر دیتے تھے. اور ایک معجزہ یہ تھا کہ جو بھی کوئی کھا کے آتا تھا وہ بتاتے تھے کہ کیا کھا کے آیا. وَأُنَبِّئُكُمْ بِمَا تَأْكُلُونَ. اور ایک معجزہ یہ تھا کہ گھر میں کس کے کیا چھپا ہوا ہے وہ بتاتے تھے. اگر وہ اللہ کے لیے خرچ کرنے کو بولتے، وہ بولتا میرے پاس نہیں ہے، تو بولتے گھر میں فلاں جگہ پر اتنا یا فلاں رکھا ہوا ہے. اب کون آدمی آپ سن سکتا تھا؟ یہ ان کا معجزہ تھا. جس طرح کے معجزے چاہیں اللہ پاک عطا فرما دے اپنے پیغمبروں کو، تو عیسیٰ علیہ السلام کو ایسے خاص خاص معجزے دیے گئے تھے. اور پھر فرمایا کہ وہ تصدیق کرنے والے تھے حضور پاک صلی اللہ علیہ وسلم کی بھی اور تورات کی بھی. جیسے میں نے عرض کیا کہ سورہ بقرہ کے شروع میں آسمانی کتاب کے ساتھ جو کھیل تماشا لوگوں نے بنایا اس کو اللہ نے بیان کیا تاکہ یہ مسلمان اللہ کی کتاب کے ساتھ کھیل تماشا نہ کریں. تو جو کھیل تماشا وہ کرتے تھے اس میں سے ایک ان کی حکمت یہ تھی کہ وہ اپنی زبانوں کو لپیٹ کر ایسے انداز میں پڑھتے تھے کہ لوگوں کو ایسے معلوم ہو کہ تورات پڑھ رہا شاید، وہ ہوتی نہیں تھی تورات. ایسے انداز میں، اب جیسے مثلاً سوریانی زبان میں تورات تھی، تو وہ سوریانی زبان کے ورڈ ایسے انداز میں بولنا کہ سامنے والا جاہل آدمی یہ سمجھے کہ یہ اللہ کی کتاب پڑھ رہا ہے. تو بولتے تھے میں یہ اللہ کی کتاب پڑھ رہا ہوں، مطلب اپنی طرف سے بتا دیتے تھے کچھ بھی. میں جو اللہ کی کتاب نہیں ہوتی تھی اس کو اللہ کی کتاب بتا دیتے، اور لوگوں کو اللہ کی کتاب پڑھنے سے منع کرتے تھے. وہ کتاب پڑھنے سے، یعنی سوریانی پڑھنے سے، تورات پڑھنے سے، انجیل پڑھنے سے منع کیا جاتا تھا پہلے. اسی لیے حضور پاک صلی اللہ علیہ وسلم نے علم کو عام فرمایا علم کو چھپاؤ مت، علم کا چھپانا حرام ہے، سکھاؤ، قرآن سیکھو، قرآن پاک کو سیکھو، قرآن پاک کو سکھاؤ. خیرکم من تعلم القرآن وعلمہ، تم میں سب سے بہترین وہ ہے جو قرآن پاک کو سیکھے اور سکھائے. علم کو عام کرنے کا حضور پاک صلی اللہ علیہ وسلم نے رواج ڈالا، ورنہ علم عام نہیں تھا. مذہبی لوگ، چند گروپ والے اپنے اندر ہی علم رکھتے تھے، دوسروں کو سکھاتے نہیں تھے. ایک یہ حرکت کرتے تھے، دوسری حرکت یہ کرتے تھے کہ لوگوں کو بیوقوف بنانے کے واسطے یہ طریقہ اختیار کیا تھا کہ یوں کہتے تھے کہ آمنو وجہنہار وکفرو آخرہو، شروع میں ایمان لے آؤ پھر تھوڑے دن کے بعد میں چھوڑ دو. لوگ پوچھیں گے کہ بھئی ایمان تو لے آئے تھے، تم لوگ کیوں چھوڑ دیے؟ تو یہ بولنا کہ ہم ایمان لے آئے تھے صحیح سمجھ کے، پھر بعد میں غلط نکلا تو چھوڑ دی. تو اس طریقے سے لوگوں کو اسلام سے بہکانے میں مدد ملے گی. اللہ تبارک نے فرمایا کہ شرارت کر رہے ہیں، لوگوں کے ساتھ شرارت کر، ان کو بیوقوف بنانا چاہتے ہیں لوگوں کو، کہ یہ بتانا چاہتے ہیں کہ ہم اتنے مخلص ہیں، سادے ہیں، کہ ہم مان لینا چاہتے ہیں پہلے، لیکن پھر جب اندر گئے تو پتا چلا کہ وہ صحیح نہیں تھا، تو پھر ہم پیچھے آ گئے. اب سامنے جو لوگ کتاب والے نہیں تھے، اہل کتاب نہیں تھے، وہ سمجھتے کہ بھائی جب کتاب والے لوگ ایسا کر رہے ہیں تو یقیناً ایسی کوئی بات ہے شاید. تو پھر لوگوں کو اسلام قبول کرنے میں تعامل ہو جاتا تھا. اور ایک شرارت یہ بھی کرتے ہیں، یہ لوگ صاف بیان کیا کہ یہ شرارت کرتے ہیں. ایک شرارت یہ تھی کہ ہم تمہارے کو مانتے، تم ہمارے کو مانو. یہ کیا بات ہے؟ یہ تو کوئی بات نہیں ہوئی. اللہ نے فرمایا کہ قل ان الہدى ھدى اللہ، ہدایت تو اللہ کی ہدایت ہوتی ہے، جس کو چاہے عطا فرما دے. اس لیے جو اللہ پاک نے عطا فرما دیا بس اس پر ایمان لے آؤ. اور یہ ہے کہ یہ اللہ پاک نے نبوت جو حضور پاک صلی اللہ علیہ وسلم کو عطا فرمائی وہ فضل ہے اللہ پاک کا، جس کو چاہتے ہیں عطا فرماتے ہیں. اور اللہ پاک تو وسعت والے ہیں، علم والے ہیں. یختص برحمتہ من یشاء واللہ ذو الفضل العظیم. پھر ان کے کچھ اور حالات بیان فرمائے گئے. आगे के चौथे पारे में भी उनके हालात काफी बयान किए गए हैं एक जगह पर। उसमें खास बात यह थी कि जब दीन के लिए उनसे खर्च करने का मुतालबा होता था तो वो नहीं खर्च करते थे, और जब उनसे कहा जाता तो कहते कि अल्लाह मियां के पास क्या कमी है, अल्लाह फकीर है, हमसे मांगने का मतलब अल्लाह के पास नहीं है, लिहाजा हम गनी हो गए, अल्लाह फकीर हो गया। अल्लाह ने फरमाया कि इनकी सारी बातें लिख रहा हूं मैं, हालांकि इनको मालूम है कि मेरी शान क्या है, मेरी कुदरत क्या है, मेरी सिफात क्या है, उनको मालूम है कि दीन क्यों दिया जाता है, दीन में जिम्मेदारियां क्यों लगाई जाती हैं, दीन में जानो माल की कुर्बानी क्यों मांगी जाती है, क्यों माल लगवाया जाता है, क्यों जान लगवाई जाती है, इनको मालूम है। फिर ये बोलना, बेइज्जती करना और साथ साथ मजाक उड़ाना और इस्लाम के दीन के हुक्म के साथ में ऐसा रवैया इख्तियार करना, आप इनसे फरमा दीजिए कि मैं लिख रहा हूं सनक्तुबु मा यकूल, ये लोग जो कह रहे हैं ना वो हम लिख रहे हैं, और बहुत जल्द इनको पता चल जाएगा कि कैसे जिल्लत के अजाब का इनको चखना पड़ेगा, अजिल्लत का अजाब चखना पड़ेगा और जलने वाला अजाब चखना पड़ेगा। वजूको अजाब अल हरीक, जलने वाला अजाब इनको चखना पड़ेगा, जलेगा जब पता चलेगा कि क्या मुंह से निकल रहा था। इसलिए दीन के मामले में लबकुशाई करने में बहुत एहतियात करनी होती है कि कहीं बेअदबी ना हो जाए अल्लाह के साथ, अल्लाह के नबी के साथ, दीन के साथ, और जो दीन के मुतालबे हैं उन पर बोझ नहीं महसूस करना। अपने बिसात के बकदर नीयत करते रहना खर्च करना, और अल्लाह से अच्छी नीयत करते रहना कि और देगा तो और दूंगा, और देगा तो और दूंगा, वो अल्लाह ताला को पसंद है। ये जो अंदाज इन लोगों का था ये पसंद नहीं है। फरमाया कि एक बात उनमें यह भी होती है कि अमानत बिल्कुल नहीं है उनके पास, खयानत ही खयानत है। जब तक सर पर नहीं खड़े हो जाएंगे और सर पर डंडा नहीं मारेंगे उसके आप रखाए से अमानत वापस नहीं करेगा, एक बात ये फरमाई। बाजे उनमें से ऐसे भी हैं कि जो अमानत को पूरी तरह अदा करने वाले हैं। इसी तरीके पर फरमाया कि अहले किताब सब भी बराबर नहीं है, कुछ ऐसे हैं जो अच्छे भी हैं, कि अमर बिल मारूफ करते हैं, नहीं अनिल मुनकर करते हैं और नेकी की तरफ सबकत करते हैं, इस्लाम कबूल कर लेते हैं। तो जो उनमें इस्लाम कबूल कर लिया उनकी तारीफ भी की अल्लाह ताला ने कि उन्होंने हक पर कायम रहे, वो दियानतदारी का सबूत दिया उन्होंने, अमानतदारी का सबूत दिया। हर मखलूक के अंदर अच्छे भी होते हैं, हर जगह पर अच्छे भी होते हैं, बुरे भी होते हैं, मगर बुरों की तादाद ज्यादा थी उनमें, अच्छे बहुत कम हैं। लेकिन तारीफ अल्लाह ने फरमाई उनकी भी जो उनमें अच्छे हैं। फिर वो मशहूर बात भी अल्लाह पाक ने इसी पारे में बयान फरमाई है जिसमें इस बात का इस मजमून को बयान किया गया है कि अल्लाह ताला ने सारे नबियों से ये वादा लिया हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बारे में कि तुम उन पर ईमान भी लाना और तुम उनकी मदद भी करना। सारे नबियों से ये वादा लिया है और सारे नबियों ने इस वादे को कबूल किया है और सारे नबियों के इस वादे पर अल्लाह पाक ने गवाही दी। फरमाया कि मैं गवाह हूं तुम्हारे इस वादे पर कि तुम हुजूर सल्लल्लाहु अलैहि वसल्लम की तबलीग करना, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का तआरुफ कराना, हुजूर पर ईमान लाना, अपनी उम्मतों से हुजूर पर ईमान लाने लगवाना, और फिर अगर और इनको यह बता देना कि किसी की भी मौजूदगी में मेरे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आ जाएंगे तो फिर तुम पर ईमान लाना जरूरी है। ये हर नबी ने किया है, तो हज़रत मूसा ने भी किया है, हज़रत ईसा ने भी किया है, जितने पिछले पैगम्बर आए उन्होंने भी किया है, किसी ने भी नहीं छोड़ा है इस बात को। हज़रत आदम अलैहिस्सलाम से लेकर नूह अलैहिस्सलाम से लेकर किसी ने भी नहीं छोड़ा है। तो आप सल्लल्लाहु अलैहि वसल्लम के इस दुनिया में आने के बाद में एक आदमी के लिए भी गुंजाइश नहीं है कि वो आपका इनकार करे, आपको मानना ही मानना है, कबूल करना ही करना है। अब हुजूर सल्लल्लाहु अलैहि वसल्लम को कबूल किए बगैर, आप पर ईमान लाए बगैर किसी को नजात मिलने वाली नहीं है, कोई जहन्नम से नहीं बचेगा। फरमाया कि जो तुम्हारी महबूब चीजें हैं जब तुम उनको अल्लाह के लिए खर्च करते हो तो फिर अल्लाह तबारक व तआला तुमको नेकी के कमाल पर पहुंचाते हैं, तकवा के कमाल पर पहुंचाते हैं और अपना कुर्ब खास अता फरमाते हैं। ये कब होता है? ये जब होता है जब तुम अपना महबूब और पसंदीदा जो चीज तुम्हारे लिए मरगूब होती है उसको तुम अल्लाह के लिए लगा देते हो। फिर उसके बाद बैतुल्लाह के बारे में बयान किया गया है कि अल्लाह तबारक व तआला ने बैतुल्लाह को सबसे पहले बनाया है, अल्लाह ने उसको सारे आलम वालों के लिए हिदायत का मरकज बनाया है और ये सारे आलम वालों के लिए इसको बरकत का जरिया बनाया है, मुबारक है, और फिर सारे आलम वालों के लिए वहां एक मरतबा जाना जरूरी है और सबको हज करना हर इंसान के ऊपर फर्ज है, जो साहिब इस्तेआत हो, जो हज नहीं करेगा अल्लाह तबारक व तआला ऐसे काफिरों से दोस्त नहीं रखता, ये फरमाया है। इसका मतलब यह है कि हज नहीं करना अल्लाह के पास इतना बड़ा गुनाह है, इस्तेआत रखने के बावजूद अगर कोई आदमी हज न करे। अमर बिल मारूफ और नहीं अनिल मुनकर, भलाई का हुक्म करना, बुराई से रोकना, इसकी तरगीब दी गई। फरमाया कि यह कंटिन्यू होते रहना था, वल तकुम मिनकुम का मतलब यह होता है कि यह चीज कंटिन्यूसली होते ही रहना, यह चीज चलते ही रहना, इसी से फिर माहौल बनता है, इसी से बुराइयां खत्म होती हैं, इसी से भलाइयां वजूद में आती हैं। इसलिए इस मेहनत को फर्ज किया गया है, उम्मत मुस्लिमा के जिम्मे है ये बात। फरमाया गया कि तुमको तो इस मकसद के लिए निकाला गया है, तुम तो यह काम खास तौर पर करने वालों हो, अमर बिल मारूफ और नहीं अनिल मुनकर। उसका जो मारूफ तरीका इस जमाने में हमारे पास तबलीग का है یہ طریقوں میں سے ایک طریقہ ہے، آسان ہے، فائدہ مند بھی بہت زیادہ ہے، سہولت بھی سب کے لیے ہے، وہ ہے. لیکن مقصود یہ نہیں ہے کہ وہی ہو، تاکہ کسی کو یہ نہ ہو کہ قرآن پاک کی اس آیت پر عمل تبلیغ کا کام شروع ہونے سے پہلے ہوتا نہیں تھا کیا؟ تبلیغ کا کام شروع ہونے سے پہلے بھی اس آیت پر عمل ہوتا تھا. جو لوگ تبلیغ میں لگے ہوئے نہیں ہیں، علماء کرام، اللہ والے، بڑے بڑے بزرگان دین تبلیغ میں نہیں جاتے، تو وہ لوگ نہیں کر رہے ہیں کیا یہ کام؟ وہ لوگ بھی کر رہے ہیں. تو امر بالمعروف نہیں عن المنکر امت کی ذمہ داری ہے، مگر یہ کہ یہ جو موجودہ زمانے میں تبلیغ کے نام سے جو امر بالمعروف نہی عن المنکر کا کام ہے، اس میں جڑنے کو اس لیے کہا جاتا ہے، اس لیے ترغیب دی جاتی ہے کہ بہت آسان ہے، یہ سب کے لیے اویلیبل ہے، سب کے لیے میسر ہے، اور ہمارے مصروف زندگیوں والوں کے لیے خاص طور پر اس ذمہ داری سے اس فرض کو ادا کرنے کا بہترین ذریعہ ہے، اس لیے ضرور اس میں حصہ لینا چاہیے. لیکن یہ ہے کہ جو اللہ والے، جو علماء کرام اس میں نہیں لگ رہے ہیں، یا اور جو دوسرے طریقوں سے اس فریضے کو انجام دیتے، وہ اپنا اس فریضے کو انجام دے رہے ہیں، وہ زیادہ سمجھتے ہیں کہ اس فریضے کو انجام دینے کے اور کیا کیا طریقے ہیں. غزوہ احد جو ہے اس کی تفصیلات پھر بیان فرمائی گئی ہیں اس میں، اور غزوہ احد کے اندر اللہ تبارک و تعالیٰ کی مدد کیسے آئی تھی، پھر کیسے حضور پاک صلی اللہ علیہ وسلم کی نادانستہ مخالفت ہو گئی، اس میں پھر اللہ پاک کی مدد ہٹ گئی، تو پھر اس میں مسلمانوں کو نقصان پہنچا، اس کی تفصیلات اور اس کے ضمن میں حق تعالی شانہ نے بہت مضامین بیان فرمائے، جس میں یہ کہ یہ دکھانا تھا تم کو کہ میرے نبی کی اتباع کتنی امپورٹنٹ ہے. میرے نبی کے ہوتے ہوئے اگر میرے نبی کی کوئی بات نادانستہ بھی تم سے غلطی میں ہو جائے گی، تو بھی اس کے انجام سے بچنا مشکل ہے. دانستہ طور پر کوئی آدمی نبی کے طریقوں کو چھوڑے گا تو اس کے انجام سے کیسے بچے گا بھائی؟ اس کو سمجھایا گیا ہے، فرمایا کہ یہ صدمہ تم کو اس لیے دیا گیا خاص طور پر، اس کی تفصیلات بیان. پھر جو لوگ اللہ کے راستے میں شہید ہو گئے ان کے فضائل بیان فرمائے، اور فرمایا کہ ان پر افسوس کرنے کی کوئی بات نہیں، وہ مزے میں ہیں. پھر انہوں نے بیان کیا، اپنا بیان سنایا، اللہ پاک کے سے کہا کہ ہماری طرف سے یہ پیغام ایمان والوں کو دے دیجئے آپ. تو پورا بیان جو شہداء نے وہاں اللہ کے سامنے کیا، اس کو اللہ پاک نے ایمان والوں کے سامنے بیان کیا کہ وہ تو آپ کو یہ کہلوا رہے ہیں کہ وہ کہہ رہے کہ ہم بڑے فضل میں ہیں، بڑی نعمت میں ہیں، بڑے مزے میں ہیں، ہمیں یہاں رزق دیا جاتا ہے، بلکہ ہم تمہارے اوپر ترس کھا رہے ہیں کہ تم مصیبت میں پھنسے ہوئے ہو، ہم تو مزے میں ہیں، یہاں پر کوئی فکر کی بات نہیں ہے. تو اللہ پاک نے یہ فرمایا کہ جو اللہ کے لیے اپنی جان کھو دیتا ہے اس کو ضائع مت سمجھو، وہ ضائع نہیں ہوتا، بلکہ تم کو اجازت نہیں ہے کہ اس کو مردہ کہو، وہ تو زندوں میں آ جاتا ہے، وہ تو زندہ ہوتا ہے اور اللہ پاک کے پاس اس کو رزق عطا فرمایا جاتا ہے. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكن من الخاسرين. رب اغفر وارحم وتجاوز عما تعلم إنك أنت العز الأكرم. اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها، أنت وليها ومولاها. اللهم جنبنا الفواحش ما ظهر منها وما بطن. اللهم بارك لنا في أسماعنا وأبصارنا وقلوبنا وأزواجنا وذرياتنا وتب علينا إنك أنت التواب الرحيم. اللهم أعنا على ذكرك وشكرك، اللهم أعنا على تلاوة القرآن وكثرة الذكر لك والشكر لك. اللهم تقبل منا القيام وتقبل منا الصيام. ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. وصلي وسلم وبارك على سيدنا ومولانا محمد وآله وأصحابه أجمعين برحمتك يا أرحم.